यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष 2082-83 वार्षिक बजेट बहुमतले पारित। आगामी आर्थिक वर्षको बजेटले सरकारी निकायको कार्यक्षमता अभिवृद्धि गर्न ध्यान केन्द्रित गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सरकारद्वारा अध्यागमन र भिजिट भिसा प्रकरण सम्बन्धमा उच्च स्तरीय अध्ययन तथा छानबिन समिति गठन। कृषि व्यवसायलाई प्राथमिकतामा राखेर युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। र इजरायल र इरान बीच युद्ध विराम भए पनि तनाव कायमै, युद्ध विराम भंग नगर्न अमेरिकाको चेतावनी। समाचार अब विस्तारमा। प्रतिनिधि सभाबाट आज आगामी आर्थिक वर्ष 2082-83 वार्षिक बजेट पारित भएको छ। बैठकमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पेश गर्नुभएको विनियोजन विधेयक 2082 पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो। यस्तै बैठकमा अर्थमन्त्री पौडेलले पेश गर्नुभएको आर्थिक विधेयक 2082 तथा राष्ट्र ऋण उठाउने विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव समेत पारित भएको छ। बैठकमा विनियोजन विधेयक 2082 माथिको छलफलका क्रममा सांसदहरूले राख्नु भएको खर्च कटौतीको प्रस्तावहरू बहुमतले अस्वीकृत भएको थियो। सरकारद्वारा गत जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिएको थियो। यसअघि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतका बजेट शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लामो संघर्ष र बलिदानबाट प्राप्त अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र वर्तमान संविधानको अपमान सह्य नहुने बताउनुभयो। प्रधानमन्त्री ओलीले विगतका संघर्ष र शहीदहरूको अपमान, प्रणालीको अपमान र संविधानको अपमान सह्य नहुने भन्दै बोल्ने क्रममा यी विषयमा संयमता अपनाउन सांसदहरूलाई आग्रह गर्नुभयो।
9 दशक भन्दा लामो समयदेखि बलिदानपूर्ण संघर्ष गरेर जनताले ल्याएको लोकतान्त्रिक प्रणाली, यसको सम्बन्धमा मजाक उडाएर लोकतन्त्र माथि हल्का फुल्का ढंगले टीका टिप्पणी गरिनु वाञ्छनीय हुँदैन। यो प्रणाली र यो गरिमामय संसद शहीदका सपनाहरू साकार पार्ने एउटा निर्णायक थलो। यस प्रणालीलाई मजबुत बनाउने गरी, लोकतन्त्रलाई मजबुत बनाउने गरी यस संविधानलाई संशोधन गरौं। म आफूलाई कसैले आलोचना गरोस्, विरोध गरोस्, गाली गरोस् सहन्छु, तर शहीदप्रतिको अपमान, शहीदले दिएको बलिदानप्रतिको अपमान, विगतका संघर्ष र बलिदानहरूप्रतिको अपमान, प्रणालीको अपमान, संविधानको अपमान, यो कुरा सह्य हुन सक्दैन।
प्रधानमन्त्री ओलीले सबैलाई विकास चाहिए पनि बजेट कम भएका कारण विकासको गति सुस्त देखिएको प्रति सरकार सचेत रहेको र सरकारी निकायको कार्यक्षमता अभिवृद्धि गर्न ध्यान केन्द्रित गरेको बताउनुभयो। यसअघि विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाउनुभएका मन्त्रालयगत विषयमा जवाफ दिँदै उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारले 3 करोड़ भन्दा साना आयोजनामा रकम विनियोजन नगर्ने नीति बजेटमा पालना गरिएको स्पष्ट पार्नुभयो। अर्थमन्त्री पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनसँगै 6% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सक्ने गरी बजेट आएको स्पष्ट पार्नुभयो।
यसपटक सरकारले बहुत स्पष्टसँग 3 करोड़को सीमालाई पालना गरिएको छ। तथापि 3 करोड़ भन्दा साना केही आयोजनाहरू कदाचित विनियोजन भएका छन् भने त्यस्ता आयोजनाहरूलाई सम्बन्धित मन्त्रालयले अख्तियारी प्रदान गरी प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गर्नेछन् भन्ने पनि म स्पष्ट गर्न चाहन्छु। र संघीय सरकार 3 करोड़को सीमामा दृढतापूर्वक उभिन्छ भन्ने म अनुरोध गर्न चाहन्छु। जसरी हामीले दृढतामा रहेको अर्थतन्त्रलाई क्रमशः चलायमान गरिरहेका छौं र अर्थतन्त्रका समस्त परिसूचकहरूमा सकारात्मक सुधार भइरहेको छ र यथार्थपरक ढंगले स्रोतको व्यवस्थापन र खर्चको व्यवस्थापनका सन्दर्भमा यथार्थपरक भएर हामीले बजेट विनियोजन गरेका छौं, बजेट निर्माण गरेका छौं, यो बजेटको प्रभावकारी कार्यान्वयन सँगसँगै हामीले 6% आर्थिक वृद्धि हासिल गर्न सक्छौं भन्ने कुरा पनि म दृढताका साथ राख्न चाहन्छु। र 6% आर्थिक वृद्धिको लक्ष्य यो चाहिँ असम्भव छैन, सम्भव छ र हाम्रो सामर्थ्यको सीमाभित्र छ भन्ने म दृढताका साथ राख्न चाहन्छु।
उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत रूपमा उठेका विषयमा जवाफ दिँदै देशका सम्पूर्ण क्षेत्रमा भौगोलिक तथा जनसांख्यिक अनुपातको आधारमा प्रादेशिक सन्तुलन कायम हुने गरी बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभयो। उहाँले राष्ट्रिय शहरी विकास रणनीतिका शहरहरूमा पूर्वाधार विकासका लागि बजेट विनियोजनलाई प्राथमिकता दिएको कारण त्यस क्षेत्रमा समेत बजेट तुलनात्मक रूपमा बढ़ी देखिए पनि बाँकी सम्पूर्ण क्षेत्रमा भौगोलिक तथा जनसांख्यिक अनुपातको आधारमा प्रादेशिक सन्तुलन कायम हुने गरी बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभयो। यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका प्रश्नको जवाफ दिँदै श्रम मन्त्री शरद सिंह भण्डारीले स्वदेशमा रोजगारका सम्भावित क्षेत्रहरू पहिचान गरी निजी क्षेत्रसँगको सहकार्यमा छ महिने सिपमूलक तालिमको व्यवस्था बजेटले गरेको जानकारी दिनुभयो। विनियोजन विधेयक 2082 गृह मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले विपद व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहमा गोदाम घरको व्यवस्था मिलाइएको जानकारी दिनुभयो। यस्तै संचार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका प्रश्नको जवाफ दिँदै संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले सूचना प्रविधिको क्षेत्रमा युवाहरूलाई रोजगारीको व्यवस्था गर्ने नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्ने तथा सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिका माध्यमबाट आर्थिक सामाजिक रूपान्तरण आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य रहेको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 14 गते शनिबार बिहान 11 बजे बस्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा यसअघि आज पालुवाटारमा बसेको सत्तापक्षीय राजनैतिक दलको बैठकले संघीय संसदमा प्रस्तुत विनियोजन विधेयक 2082 पारित गराउने निर्णय गरेको थियो। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेस नेता कृष्ण प्रसाद सिटौला, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रंजिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष अशोक कुमार राई लगायत सहभागी हुनुहुन्थ्यो। सरकारले अध्यागमन र भिजिट भिसा प्रकरण सम्बन्धमा पूर्व मुख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ। प्रतिनिधि सभाको आजको बैठकको शुरूमै समय माग गरी सांसदहरूले समसामयिक विषयमा राख्नु भएको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले समितिका सदस्यमा 6 मन्त्रालयका सहसचिव रहनु भएको जानकारी दिनुभयो। व्यवस्थापन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नीतिगत कानूनी र संरचनागत सुधारका लागि ठोस पहल गर्ने प्रतिबद्धता गरे बमोजिम समिति गठन गरिएको मन्त्री लेखकले जानकारी दिनुभयो।
9 कार्यादेशका साथ मन्त्री परिषदले समिति बनाएको छ। विभिन्न विषयहरू सम्मानित सदनमा उठेको छ। यी सबै विषयहरूलाई ठिक ढंगले पहिचान गरेर यसलाई निष्कर्षमा पुर्याउनका निमित्त यो उच्च स्तरीय समिति गठन भएको छ। मैले के विश्वास गर्न सक्छु र के विश्वास सम्मानित सदनलाई दिलाउन चाहन्छु भने यो समितिले विषयहरूको ठिक ढंगले पहिचान गरेर समस्याहरूको ठिक ढंगले पहिचान गरेर समस्याहरूको समाधानका लागि अल्पकालीन दीर्घकालीन नीतिगत कानूनी संरचनागत सबै क्षेत्रमा आवश्यक सुधारहरूका निमित्त प्रतिवेदन सुझाव प्रस्तुत गर्नेछ र त्यसलाई अक्षरशः लागू गरेर अध्यागमनको हाम्रो प्रणाली, हाम्रो व्यवस्थापन, भिजिट भिसा लगायतका जुन समस्याहरू विगतदेखि नै देखा परेका छन्, अहिले पनि विद्यमान छन्, ती समस्याहरूलाई समग्रतामा सम्बोधन गरेर हामी जान सक्छौं भन्ने मलाई विश्वास छ। त्यसो भएको हुनाले यो कामलाई अगाडि बढाउनका लागि, निष्कर्षमा पुर्याउनका लागि सम्मानित सदनमा रहनुभएका सम्पूर्ण माननीय नेता साथीहरू, सम्पूर्ण माननीय सदस्य साथीहरू, सबै राजनीतिक दलबाट सहयोगको नेपाल सरकारले अपेक्षा राखेको छ।
सरकारले गठन गरेको उच्चस्तरीय अध्ययन तथा छानबिन समितिमा प्रतिपक्षी दुई दलले असहमति जनाएका छन्। गृहमन्त्री लेखकपछि धारणा राख्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद डाक्टर सोर्णिङ वालिगले पूर्व मुख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा गठित समितिलाई आफूहरूले अस्वीकार गर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादुर शाहीले भिजिट भिसा प्रकरणका सन्दर्भमा विगत 18 वर्षमा नियुक्त भएका 14 गृहमन्त्री उप छानबिनको माग गर्नुभयो। बैठकमा आफ्ना धारणा राखेपछि दुई दलले बैठक बहिष्कार गरेका थिए। समितिलाई काम प्रारम्भ गरेको मितिले 3 महिनाभित्र प्रतिवेदन पेश गर्ने समय सीमा तोकिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विदेशबाट फर्केका युवाहरूले सिकेको सिप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्न आवश्यक वातावरणको निर्माणमा विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रमहरू सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले कृषि पर्यटन जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पूरा गर्न सकिने बताउनुभयो। नेकपा एमालेको सचिवालय बैठक भोलि बस्ने भएको छ। ललितपुर च्यासल स्थित एमाले केन्द्रीय कार्यालयमा अपराह्न 1 बजे सचिवालय बैठक बस्ने भएको एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभयो। मोरङको बुढ़ी गंगा गाउँपालिका स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादन गर्ने भएको छ। विश्वविद्यालयले नेपाली जड़ीबुटीको प्रयोग गरी मधुमेह सम्बन्धी उपचारमा प्रयोग हुने औषधिको अनुसन्धान गरी उत्पादन शुरू गर्ने तयारी गरेको विश्वविद्यालयका उपकुलपति डाक्टर सुभाष श्री पोखरेलले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाबुजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
है त पनि एनटीसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटीसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कानून बनाएर श्रमिकको न्यूनतम ज्यालामा घरेलु श्रमिकलाई पनि ल्याउन पहल गर्ने बताउनु भएको छ। युवालय संस्थाको आयोजनामा ललितपुरमा आयोजित घरेलु श्रम र अनौपचारिक स्याहार कार्य विषयक राष्ट्रिय नीति सम्वादलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले श्रमिकको जीवनमा सकारात्मक परिवर्तनको अनुभूति गराउन नसकेसम्म परिवर्तनको औचित्य नरहने बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र इरान बीच युद्ध विराम लागू भएको भनिएको केही घण्टा नबित्दै इजरायल र इरानले एकअर्कामाथि युद्ध विराम उल्लंघन गरेको आरोप लगाएका छन्। इजरायली रक्षा मन्त्री इजरायल कर्ट्जले इरानले युद्ध विराम उल्लंघन गरेको भन्दै त्यसका विरूद्ध कड़ा प्रतिवाद गर्न सेनालाई आदेश दिएको बताउनुभयो। रक्षा मन्त्री काजले एक विज्ञप्ति जारी गर्दै इरानले गरेको युद्ध विराम उल्लंघनको विरूद्ध तेहरानको मुटुमा रहेका निशानाहरूमा सघन प्रहार गरेर कड़ा प्रतिवाद गर्न आफूले आदेश दिएको बताइएको छ। इजरायलले इरानबाट क्षेपास्त्र प्रहार भएको बताए पनि इरानले भने आरोप अस्वीकार गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको जेठ मसान्तसम्म 11 महिनामा धान, चामल, गहुँ, कोदो, मकै, फापर, जौ र आलु मात्रै आयात हुँदा 64 अर्ब बढ़ी रूपियाँ बाहिरिएको छ। जेठ मसान्तसम्ममा करिब 39 अर्ब रूपियाँ बराबरको धान चामल आयात भएको भन्सार विभागले जनाएको छ। यसरी नेपालमा चीन, भारत, फिलिपिन्स, थाइल्याण्ड, जापान, इण्डोनेशिया, दक्षिण अफ्रिका, भियतनाम, नामिबिया, इटाली लगायतका मुलुकबाट धान चामल आयात भइरहेको देखिएको छ। यसै गरी गएको जेठसम्मको अवधिमा 17 अर्ब रूपैयाँको मकै आयात भएको छ। यस्तै चालू आर्थिक वर्षको जेठ मसान्तसम्म 11 महिनामा नेपालमा 6 अर्ब 66 करोड़ रूपैयाँको आलु आयात भएको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारत, बंगलादेश र चीन गरी तीनवटा देशबाट 6 अर्ब 66 करोड़ रूपियाँ बराबरको आलु आयात भएको हो। यस्तै गएको 11 महिनामा 71 करोड़को कोदो, करिब 27 करोड़ रूपियाँको गहुँ र 4 करोड़ बढ़ीको जौ आयात भएको देखिएको छ। नेपाल कृषि प्रधान मुलुकका रूपमा चिनिए पनि कृषि वस्तुको आयातमा वर्षेनी अर्बौं रूपियाँ बाहिरिने गरेको छ। 2078 को कृषि गणना अनुसार नेपालमा 62% घर परिवार कृषिमा संलग्न रहेका छन्।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
मंगलबार सम्पन्न खेलमा नेपाल 9 विकेटले विजयी भएको हो। जीतसँगै नेपालले 4 अंक जोडेको छ। जापानले दिएको 81 रनको लक्ष्य नेपालले 14.2 ओभरमा 1 विकेट गुमाउँदै पूरा गर्यो। नेपालका शिवांश बजगाईले अभिजित रहँदै सर्वाधिक 38 रन बनाए। प्रसिद्ध जैसीले 33 रन बनाए। जोय थापा 1 रनमा प्याभिलियन फर्किए। जापानका केसी काबायासी डोगेटले 1 विकेट लिए। पहिलो खेलमा नेपालले सिंगापुरलाई 6 विकेटले पराजित गरेको थियो। जापानले भने भूटानलाई 215 रनले पाखा लगाउँदै गर्दै दुई अंक जोड़ेको थियो। त्यसअघि मलेसियाको कोजल टुनकु जाफर ओभरमा टस जितेर ब्याटिङ थालेको जापानले 34.3 ओभरमा 80 रन बनाएको थियो। जापानका कप्तान चार्ली हाराहिन्जेले सर्वाधिक 36 रन बनाए। हाराहिन्जेले 13 रनको योगदान दिए। अन्य ब्याटरले भने सन्तोषजनक खेल देखाउन सकेनन्। नेपालका शुभम खनालले सर्वाधिक 5 विकेट लिए। उनले 10 ओभरमा 15 रन खर्चिए। अभय यादवले 2 तथा सुशील बहादुर रावल र कप्तान विपिन प्रसाद शर्माले समान 1 विकेट लिए। नेपालले आउँदो अक्टोबरमा भियतनाम विरूद्धको एएफसी एसियन कप छनौट खेल अगाडि बंगलादेशसँग एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने प्रस्ताव राखेको छ।
खेल समाचारमा सुमिता लामा। अब मौसम। आगामी 24 घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी तथा बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष 2082-83 वार्षिक बजेट बहुमतले पारित। आगामी आर्थिक वर्षको बजेटले सरकारी निकायको कार्यक्षमता अभिवृद्धि गर्न ध्यान केन्द्रित गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सरकारद्वारा अध्यागमन र भिजिट भिसा प्रकरण सम्बन्धमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन। कृषि व्यवसायलाई प्राथमिकतामा राखेर युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। र इजरायल र इरान बीच युद्ध विराम भए तापनि तनाव कायमै, युद्ध विराम भंग नगर्न अमेरिकाको चेतावनी। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।